नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष 2081-82 सञ्चालन गरेको चौथो बहुसूचक सर्वेक्षण सार्वजनिक भएको छ। सर्वेक्षण प्रतिवेदन अनुसार विशेष गरी नेपालमा विद्युत सेवाको पहुँचमा राम्रो प्रगति देखिएको छ। प्रतिवेदन अनुसार 96.7% घर परिवारमा विद्युत सेवाको पहुँच पुगेको छ। त्यस्तै टेलिफोन सेवातर्फ 95.5% घर परिवारमा स्थिर वा मोबाइल टेलिफोन पहुँच पुगेको छ भने नेपालका 85.1% घरधुरीमा स्मार्टफोन र 82% इन्टरनेट सेवाको पहुँच पुगेको देखिएको छ। अर्कोतर्फ दाउरामै खाना पकाउनेको संख्या पनि उल्लेख रहेको छ। नेपालीको घर घरमा खाना पकाउने दाउराबाट खाना पकाउनेको संख्या हेर्दा तथ्याङ्क हेर्दा 53.6% घरधुरीले अझै पनि दाउरामा खाना पकाउने गरेको देखिएको छ। 41.9% घरमा ग्यासबाट खाना पकाउने गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसरी तथ्याङ्क कार्यालयले बहुसूचक सर्वेक्षण मार्फत नेपालको विभिन्न तथ्याङ्कहरू बाहिर ल्याएको छ। आज हामी यसै विषयमा केन्द्रित हुन्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछाने। लामिछानेज्यू, स्वागत छ यहाँलाई। सबैभन्दा पहिले त यहाँहरूले हिजो सार्वजनिक गर्नु भएको छ बहुसूचक सर्वेक्षण, जुन चाहिँ चौथो बहुसूचक सर्वेक्षण हो। सर्वेक्षणले विभिन्न हाम्रो समाजका तथ्याङ्क, विभिन्न विषयलाई चाहिँ तथ्याङ्कमा उतारेको छ। सबैभन्दा पहिले यो सर्वेक्षण यहाँहरूले कसरी गर्नुभयो, बहुसूचक सर्वेक्षण भनेको के हो र यो सर्वेक्षण चाहिँ कसरी गर्नुभयो?
धन्यवाद। यो बहुसूचक सर्वेक्षण भनेको बालबालिका र महिलाहरूलाई केन्द्रित गरेर गरिएको सर्वेक्षण हो। यो नेपालमा अहिले चौथो पटक छ। यो अन्तर्राष्ट्रिय स्तरमा यो धेरै देशहरूमा गरिन्छ। एउटै विधि एउटै प्रक्रियाबाट गरिन्छ। यो छनौट भएका घर परिवारहरूमा गएर तथ्याङ्क सङ्कलन गरिन्छ। नेपालमा करिब 66 लाख जस्तो जन परिवारहरू छन्। ती परिवारमध्ये 12,960 परिवारबाट यो विवरणहरू सङ्कलन गरिएको छ। मुख्य रूपमा महिलाहरू अथवा पुरुषहरू 15-49 वर्षका महिला र पुरुषहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषय र उनीहरूसँग जोडेका अरू विवरणहरू यसमा सङ्कलन गरिन्छ। त्यस्तै गरेर 5-17 वर्षका बालबालिकाहरूको स्वास्थ्यको अवस्था, मानसिक अवस्था, यी सबै विषयहरू, पोषणका अवस्था र उनीहरूको बाल स्वास्थ्य र विकासका कुराहरू यसमा सोधिएको छ। त्यस्तै गरेर 15-24 वर्षका किशोर किशोरीहरूको मानसिक स्वास्थ्यका कुराहरू पनि यसमा राखिएको छ यो पटक। त्यस्तै गरेर घर परिवारले पिउने पानीको चाहिँ अवस्था कस्तो छ त, हानिकारक जीवाणुहरूको अवस्था कस्तो छ भनेर छनौटमा परेका परिवारबाट चाहिँ हामीले पानीको स्याम्पलहरू लिएर तथ्याङ्क सङ्कलन गरिएको छ यसमा। त्यस्तै गरेर बालबालिकाहरूलाई घरमै गएर 5 वर्षभन्दा मुनिका बालबालिकाहरूको चाहिँ हाइट वेटहरू लिने होइन, त्यसको चाहिँ पोषणको अवस्थाको परीक्षण गरिएको छ बालबालिकाहरूलाई जो हेरे त्यही फिल्ड स्थलगत उसमै। र 20-24 वर्षका किशोर किशोरीहरूको चाहिँ मानसिक स्वास्थ्यमा कस्तो छ त प्रभाव, अहिले कस्तो देखिएको छ भन्ने हिसाबले चाहिँ त्यो किसिमको गरियो भने, अनि बालबालिकाहरूको चाहिँ लर्निङ प्र्याक्टिस कस्तो छ, उनीहरूले कस्तो पढाइ छ, उनीहरूको बुझाइ कस्तो छ भन्ने विषयहरू समेत जोडेर यो गरेछ। समग्रमा यो बहुसूचक सर्वेक्षणले नेपालमा नेपालले एउटा लक्ष्य बनाइएको जुन 300 जस्तो हाराहारीमा दिगो विकासका सूचकहरू छन्, ती मध्येको 41 सूचक, त्योभन्दा बढी पनि अरू सब सूचकहरू छन्, सब इन्डिकेटरहरू, र 41 सूचकहरू चाहिँ यसले दिन्छ। यो अहिलेसम्मको सर्वेहरू मध्येमा धेरै सूचकहरू एसडिजी का सूचकहरू दिने सर्वे पनि हो यो युपिए त्यो सर्वे त्यसले गर्दा यो बहुआयामिक सर्वेको रूपमा यसलाई हेरिन्छ यसलाई
अब यहाँले भन्नुभयो 12,666 परिवारमा चाहिँ यो सर्वेक्षण गरियो होइन
12,960
अब यसमा पनि बाल बालिका तथा महिलामा यो केन्द्रित भयो अब यसबाट चाहिँ अब क्षेत्रगत रूपमा भनौँ अथवा नेपालको यो स्पष्ट तस्विर चाहिँ कसरी देख्न सकिन्छ यतिले चाहिँ के स्पष्ट तस्विर आउँछ कि अब कसरी यसलाई विश्वसनीय बनाउ तरिकाले हेर्न सकिन्छ यसलाई
एउटै विषयले त सबै नेपालको पिक्चर त आउँदैन तथापि यसले सामाजिक विषयहरूमा होइन महिलामा भएको विभेदको विषयमा मानसिक स्वास्थ्यको विषयमा बाल बालिका विकास र पोषणको विषयमा बाल स्वास्थ्यको विषयमा महिलाहरूको प्रजनन र यौन शिक्षाको विषयमा यी विषयहरूमा पिक्चर दिन्छ यसले स्वास्थ्यसँग धेरै चाहिँ जोडिएको विषयहरू छन् बाल बालिकाहरूले जन्म दर्ता गराइरहेका छन् त्यो जन्म दर्ताको विषयहरू दिन्छ र यसले एउटा महिला र बाल बालिकाको अवस्था कस्तो छ बुझाइ स्वास्थ्य अवस्था देशको कस्तो छ त अहिले अहिले पनि कति मान्छेहरू स्वास्थ्य अवस्थाबाट चाहिँ बाहिर छन् त अथवा विद्यालयबाट वञ्चित छन् भन्ने एउटा समग्र पिक्चर दिन्छ यसले यसले सामाजिक अवस्थालाई यसले झल्काउँछ नेपालको तल्लो तह भनेर अहिले हामीले भन्छौँ तर स्थानीय तहको चाहिँ यसले डेटा दिँदैन अहिले सूचनाहरू प्राप्त गर्न सकिँदैन प्रदेश स्तरको र केही अरू थप रुरल र अर्बन र ग्रामीण क्षेत्र नगरपालिका र गाउँपालिका क्षेत्रहरूको तथ्याङ्कहरू दिन्छ यसले समग्रमा यसले पिक्चर चाहिँ सामाजिक अवस्थाको बारेमा चाहिँ स्वास्थ्य र सामाजिक विकासको अवस्थाको बारेमा चाहिँ राम्रोसँगले पिक्चर दिन्छ यसले
अब तथ्याङ्क हेर्दा अझै पनि 5 वर्ष मुनिका बालबालिकाको मृत्यु दर प्रति हजारमा जीवित जन्ममा 31 रहेको देखिएको छ नवजात शिशु मृत्यु दर हेर्दा प्रति 1,000 जीवित जन्ममा 17 नवजात शिशुको 1 महिना अघि नै मृत्यु हुने गरेको देखिएको छ यसरी बाल मृत्यु दरको अवस्था हेर्दा अलिकति थुप्रै कामहरू गर्नुपर्ने देखिन्छ अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ अब समग्र मुलुकको समग्र पाटो त अब यहाँले उल्लेख गर्नुभयो नआउला तर पनि बाल मृत्यु दरदेखि लिएर अब बाल बालिकाको मृत्यु दरमा चाहिँ थुप्रै काम गर्नुपर्ने देखियो होइन यहाँ
हजुर अब एक वर्ष एक महिना पनि नबित्दै होइन जीवित जन्म जन्मिएका व्यक्ति बाल बालिकाहरूमा 1,000 जनामा 1 महिना नपुग्दै 17 जनामा बाल बालिकाहरूको मृत्यु हुँदो रहेछ अहिले पनि होइन अब त्यो अवस्था छ अहिले पनि बाल बालिकाहरूको मृत्यु दर चाहिँ कम त भइरहेको छ सुधार त भएकै छ तथापि अझै पनि ठुलै संख्यामा चाहिँ मृत्यु दरहरू देखिन्छ अब हामीले प्रादेशिक हिसाबले पनि त्यसलाई अलिकति हेऱ्यो भने थोरै विश्लेषण गर्न सजिलो हुन्छ जस्तै बागमतीमा गएर हेर्दाखेरि चाहिँ नवजात शिशुहरू जुन 1 महिना पनि नपुगिकन मृत्यु हुन्छन् त्यो चाहिँ 1,000 जनामा 10 जनाको देखिन्छ जीवित जन्ममा भने त्यही कुरा चाहिँ सुदूरपश्चिममा जाँदाखेरि 1,026 जना देखिन्छ अनि यसले गर्दा अलिकति असमानता क्षेत्रगत रूपमा पनि यो चाहिँ खाडल चाहिँ धेरै ग्याप के 10 र 26 ग्याप भनेको 16 ग्याप जस्तो देखिने होइन अझै पनि त्यो ग्याप चाहिँ ठुलो देखिन्छ त्यहाँनिर त्यसले गर्दा अब त्यो बालबालिकाको अवस्थामा हामीले केही बुझ्नुपर्ने कुराहरू हुनसक्छन् त्यसमा चाहिँ अब आमाको पोषणको अवस्था हेऱ्यो भने होइन त्यहाँनिर आमासँग पनि जोडिने भयो त्यहाँ चाहिँ अलिक खानेपानीको कुराहरूसँग जोडिन्छ शुद्ध खानेपानी पिएन पाएका छन् कि छैनन् अब त्यस्तै गरेर झाडा पखलाहरू एकदमै त्यो लागिरहेको हुन्छ गाउँघरमा त्यसको चाहिँ प्रकोप छ त्यसको प्रकोप कस्तो छ भन्ने पनि हेर्नुपर्ने हुन्छ त्यस्तै गरेर बालबालिकाको चाहिँ विकास कसरी भइरहेको छ अझै पनि मृत्यु त भइसक्यो त मृत्यु पश्चात घटनाहरू पनि त्यसलाई पनि जोड्नुपर्छ बाल विकासको विषयलाई जोड्ने हो भने अहिले पनि बाल बालिकाहरू चाहिँ 24.3% बालबालिकाहरू चाहिँ लिखुरे खालको होइन लिखुरे भनेको चाहिँ उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू छन् 24.3% हजुर हिसाबले यसलाई कुपोषणको एउटा अङ्गको रूपमा लिन्छौँ हामीले पुड्कोपना अनि लिखुरेपन अनि ख्याउटे भन्ने हुन्छ बालबालिकाहरूको त्यो चाहिँ एउटा कुपोषण र उचाइ अनुसार तौल बढी भयो भने पनि कुपोषण भनिन्छ उचाइ अनुसार जुन बालबालिकाको उचाइ छ त्योभन्दा तौल धेरै भयो भने पनि त्यसलाई कुपोषणको रूपमा लिइन्छ त्यो भनेको 2.6% बालबालिकाहरू चाहिँ उचाइभन्दा पनि तौल बढी छ त्यो अवस्था छ। त्यस्तै 31.5% बालबालिकाहरूको पुड्का छन् होइन, अनि उमेर अनुसार उनीहरूको उचाइ कम छ एकदमै। त्यस्तो अवस्था छ भने उचाइ अनुसार तौल कम भएका बालबालिका पनि अलिक 7% 8% जस्तो छ। त्यसले एउटा बालबालिकाको विकासको हिसाबले हेर्छ, यसले पनि त्यहाँ केही समस्या छ है। अहिले पनि बालबालिकाहरूमा पोषणको अवस्था, स्वास्थ्यको अवस्थामा केही छ भन्ने देखाउँछ। अर्को पक्ष भनेको चाहिँ आमाले आफ्नो बालबालिकालाई जन्मिएपछि कति चाहिँ आमाले स्तनपान गराउनु भयो त भन्ने कुरा पनि निकै महत्त्वपूर्ण छ। एउटा 6 महिनासम्म चाहिँ आमाले जन्म भएको बच्चालाई स्तनपान गराउने आमाहरू जम्मा 70% मात्रै देखिन्छ। अब 30% 30% आमाहरूले चाहिँ आफ्नो बालबालिकालाई 6 महिनासम्म स्तनपान गराएको देखिँदैन। अब यसको ठ्याक्कै रिलेसन चाहिँ बाल विकास र पोषणको अवस्थामा पनि जोड्न सकिन्छ यसलाई। त्यो अवस्था हेऱ्यौँ भने अलिकति सुदूरपश्चिम प्रदेशमा ठिकै देखिन्छ, त्यहाँनिर अरू मध्य प्रदेशमा अलिकति कम देखिन्छ। त्यो बाल विकासको हिसाबले यो दुईवटा कुरालाई हामीले जोड्न सकिन्छौँ होइन। त्यस्तै गरेर झाडा पखलाको हिसाबले पनि अलिकति जोड्नुपर्ने हुन्छ। त्यहाँनिर अलिकति स्वास्थ्यमा कस्तो छ त बालबालिकाको भनेर हामीले हेऱ्यौँ भने 5 वर्षभन्दा मुनिका बालबालिकाहरूको चाहिँ 2 हप्ता अघि भर्खर तत्कालै करिब करिब 8% बालबालिकाहरूलाई चाहिँ झाडा पखालाले सताएको देखिन्छ। तर 8% झाडा पखालाले सताएको बालबालिकाहरूमा उनीहरूले दबाई खाए कि खाएनन्, जिङ चक्की झोल प्रयोग गरे कि गरेनन् भनेर हेऱ्यो भने त्यो त्यसलाई 100 मानेर गर्ने हो भने 100% मान्ने हो भने 20%ले मात्रै, 8 जनामा 2 जनाले मात्रै चाहिँ दबाईहरू प्रयोग गरेको, पूर्णजल्य झोलहरू प्रयोग गरेको देखिन्छ। भनेपछि अब यो पहुँचको हिसाबले, सुविधाको हिसाबले, ज्ञानको हिसाबले अलिक कमजोर अवस्था त्यो अवस्था देखिन्छ। आमाहरूमा पनि स्तनपान गराउनुपर्छ भन्ने कुरामा अलिक कम भएको हो कि अलिक त्यसलाई बढाउनु पर्ने अवस्था हो कि एउटा त्यो अवस्था छ भने झाडा पखालाको अवस्था पनि त्यस्तो छ। अहिले अहिले पनि अझै एउटा श्वास प्रश्वासको जुन बालबालिकामा श्वास प्रश्वासको समस्या छ त्यो पनि धेरै कम त छ, धेरै कम पहिलाभन्दा त घटेको छ होइन। तथापि त्यो अझै पनि 2.7% चाहिँ श्वास प्रश्वासको समस्या बालबालिकामा देखिएको छ, अनि त्यो अवस्था चाहिँ अहिले देखिन्छ। एउटा अर्को हामीले भोग्दै आएको बालबालिकाको विकासमा एउटा महत्त्वपूर्ण कुरा जस्तो लाग्छ मलाई, जुन 3 वर्षदेखि 5 वर्षभित्र बालबालिकालाई जुन प्रारम्भिक बाल शिक्षाको रूपमा हामी अहिले बालबालिकालाई बाहिर पठाइरहेका छौँ, पढ्न पठाइरहन्छौँ, त्यो उसको बाल विकासको अवरोध त होइन कतै जस्तो पनि लाग्ने। करिब करिब 60% जस्तो बालबालिकाहरू चाहिँ अहिले प्रारम्भिक शिक्षा कार्यक्रममा सहभागी भएका छन् होइन। एउटा यता हेर्दा शिक्षाको दृष्टिकोणले राम्रै पनि होला, त्यसले त्यो सिकाइ कस्तो किसिमको लर्निङ हुन्छ भन्ने कुरा हो होइन। तथापि त्यो पर्सेन्टेज बढ्दैछ अझै, त्यो बाल विकास कार्यक्रमहरू बढ्दैछ, त्यसलाई कसरी व्यवस्थित गर्ने, त्यसलाई बालबालिकाको सिकाइलाई कसरी व्यवस्थित गर्ने
भनेपछि अब समग्रमा चाहिँ महिला र बालबालिकामा अझै गर्नुपर्ने धेरै छ, लगानी यसमा चाहिँ गर्नुपर्ने देखिन्छ होइन। यो यिनीहरूको जीवनस्तरदेखि सुधारदेखि लिएर बालबालिका बाल यो मृत्युदर रोक्नेदेखि लिएर महिलाको स्वास्थ्य को सन्दर्भमा चाहिँ थुप्रै काम चाहिँ गर्नुपर्ने देखियो, यो सर्वेक्षणले त्यो देखायो होइन।
हजुर, त्यो पक्कै पनि हो। बालबालिकाको अवस्थामा केही हामीले ध्यान दिनुपर्ने एउटा देखिएको पक्ष त्यही छ, विकास उनीहरूको बाल स्वास्थ्य र विकासका कुराहरू छन्, जुन सिक्दै जाने विषयहरू, यी सबै कुराहरूमा अलिकति हामीले ध्यान केन्द्रित गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ बालबालिकाहरूको शिक्षा र स्वास्थ्य दुवै पक्ष।
हजुर, अब सर्वेक्षणमा चाहिँ सर्वेक्षणले देखाएको एउटा राम्रो विषय नेपालमा जुन घर परिवारमा विद्युत सेवाको पहुँच छ नि, यसले चाहिँ हामी एउटा राम्रो बाटोमा विद्युत पहुँचको चाहिँ सबै नेपालीहरूमा चाहिँ पुर्याउने लक्ष्य सरकारले लिएको छ, यो लक्ष्य चाहिँ प्राप्तिमा चाहिँ नजिक पुगेको देखिएको छ, सँगै अब टेलिफोन सेवा र इन्टरनेट सेवातर्फ पनि राम्रो सफलता देखिएको छ होइन। यसमा विश्लेषण कसरी गर्न सकिन्छ? अब इन्टरनेटकै कुरा गर्ने हो भने बागमतीमा सबैभन्दा धेरै 85% घरधुरीमा इन्टरनेट पुगिरहँदा चाहिँ कर्णालीमा सबैभन्दा कम 68.5% चाहिँ यसको पहुँच सीमित रहेको देखिएको छ। अब यो यसलाई विश्लेषण गर्दा छोटकरीमा
अब यो हिसाबले अब संचारको हिसाबले, संचार र सूचनाको हिसाबले हाम्रोमा राम्रै फड्को मारेको देखिन्छ। विगतको हामीले हेऱ्यौँ भने पनि र विद्युतीय जति विद्युतीय सुविधाहरू बढ्दै जान्छ त्यसले एउटा विकासको राम्रो लक्षण नै हो. अब यसमा हामीले जोड्नुपर्ने चाहिँ विद्युतीय र विद्युतको हिसाबमा जोड्नुपर्ने विषय चाहिँ के छ भने हामीले ध्यान दिनुपर्ने हामीले विद्युतीय पहुँच चाहिँ हामीले करिब करिब 100% जनसङ्ख्यामा चाहिँ पुर्याउन लागिसक्यौँ हामीले होइन. अब त्यसको प्रयोग चाहिँ वास्तवमा विद्युतको प्रयोग चाहिँ अब अघि यहाँले भन्नुभयो दाउरा प्रयोग गर्ने मान्छेहरू अहिले पनि 50% भन्दा बढी छन् परिवारहरू. अब ग्यास चुलो प्रयोग गर्ने अलिक बढी कम छन् तर त्यही अब हामीले त्यसलाई चाहिँ यतापट्टि हेर्नु भने इलेक्ट्रिसिटी चाहिँ खाना पकाउन चाहिँ विद्युतको प्रयोग गर्ने सङ्ख्या एकदमै 1% हारिमा छ कि होइन त्यस्तो छ. अब हाम्रो लक्ष्य अब यो एउटा विद्युतीय हामीले सबैसम्म पुर्याउनु भनेको एउटा राम्रो विकासको यसले यसले अवसरहरू सिर्जना पढाइ लेखाइमा यसले राम्रो गर्छ सुविधा जनजनक हुने भयो संसारमा यसले यसले थप पहुँच अझै बढाउँदै जान्छ. तथापि हामीले यसलाई अब राज्यले त्यसलाई चाहिँ विद्युतीय पहुँचको खाना पकाउनेतिरमा हामीले त्यसलाई जोड दियौँ त्यसलाई हामीले हाम्रो जुन विद्युतमा हामीले लिइरहेको महसुललाई अलिकति कम गरेर त्यसलाई सब्सिडी दिन सक्ने हो भने अथवा मौसम अनुसार पनि हाम्रो देशको धान्न सक्ने अवस्था र मौसम अनुसार पनि सब्सिडी दिन सकिन्छ र त्यसले चाहिँ विद्युत र दाउरामा खाना पकाइरहेको अवस्था र ग्यासमा पकाइरहेको अवस्थालाई कम गर्दै जाने हो भने यता व्यापार घाटा पनि कम हुँदै जाने र हामीले विद्युतमा चाहिँ अलिकति केही परिवर्तन चाहिँ नागरिकहरूले विद्युतलाई खाना पकाउने प्रयोजनमा गर्ने हिसाबले गर्ने हो भने त्यो वातावरण प्रदूषणमा पनि कम हुने र यता वातावरणीय हिसाबले पनि राज्यलाई फाइदा पुग्ने र अन्य नागरिकहरूले पनि विद्युत प्रयोग गर्दाखेरि हामीले बाहिरबाट ल्याउनु पर्ने ग्यासको खपत कम भई राज्यलाई त्यता व्यापार घाटामा पनि फाइदा हुने त्यो किसिमको यता ध्यान दिनुपर्ने अवस्था चाहिँ देखिन्छ अलिकति. अब अर्को टेलिफोनको पहुँच राम्रो छ त्यो टेलिफोनको पनि अहिले राम्रोसँग बढेको छ तथापि अलिकति मोबाइलको फोनको ग्याप चाहिँ थोरै लैङ्गिक विभेद भन्न त मिल्दैन असमानता अलिकति चाहिँ महिलाहरूमा कम र पुरुषहरूमा अलिकति बढी त छ तथापि त्यो चाहिँ कामको अवस्था र जोखिमपूर्ण कामहरूमा र बाहिर जाने र उनीहरूको चाहिँ महिलाहरू चाहिँ बढी घरैसी काममा प्रयोग भएको कारणले गर्दा उनीहरूले मोबाइल अलिक कम प्रयोग गर्ने पुरुषको भन्दा र उनीहरूको पहुँच पनि पुरुषको अलिक बढी देखिएको छ त्यसलाई चाहिँ त्यो समयले केही समय आफै परिवर्तन हुँदै जाने र त्यो पहुँच हुँदै जाने अवस्था त देखियो. अब संचारको हिसाबले जस्तै 15-49 पुरुष र महिलाहरूले जुन प्रयोग गरेको छ त्यो करिब हाराहारी 81-90 हाराहारीमा चाहिँ छ 81-82% महिलाहरूले प्रयोग गरिरहेका छन् मोबाइलको पहुँच छ भने उनीहरू 90% चाहिँ पुरुषहरूले गरेको छन् र त्यसले राम्रै सूचकको रूपमा हामीले हेर्न सक्छौँ र इन्टरनेटको सुविधाहरू भएको मोबाइलहरू प्रयोगहरू साधनहरू प्रयोग गरेका छन् 82% घर परिवारले भनेपछि इन्टरनेटमा पनि राम्रो पहुँच र सूचनाको अहिले चाहिँ पहुँच राम्रो नै भएको देखिन्छ.
हजुर अब विद्युतमा सँगै इन्टरनेट टेलिफोनमा पहुँच त पुगेको छ अब तथापि अब जति यसको सदुपयोग हुनुपर्ने हो त्यो चाहिँ हुन सकिरहेको छैन. अब अघि यहाँले पनि उल्लेख गर्नुभयो अझै पनि खाना पकाउन एलपी ग्यासको प्रयोग धेरै मात्रामा भइरहेको छ जबकि विद्युत पहुँच पुगिसक्दा विद्युतको विद्युतीय माध्यमहरूबाट खाना पकाउन सकिन्थ्यो. सँगै अब इन्टरनेटको कुरा गर्ने हो भने मानिसहरू काम गर्ने समयमा चाहिँ यो मोबाइल हेरेर विभिन्न खालका भिडियो हेरेर गीत संगीत मनोरञ्जनात्मक भिडियो हेरेर बस्ने प्रवृत्ति पनि बढ्दै गएको छ. तथापि यो समयमा चाहिँ खेतबारीमा काम गर्दा अथवा अन्य उत्पादनमूलक काम गर्दा त्यो उत्पादन पनि बढाउन सकिने थियो. अब यो सन्दर्भमा पहुँच पुग्यो तर यसको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा अब यो तथ्याङ्क हेरेर चाहिँ नीति निर्माण गर्ने सन्दर्भमा चाहिँ के गर्न सकिएला?
एकदम पक्कै हो यो इन्टरनेटको पहुँच र यो मोबाइलको पहुँचले यहाँले भने जस्तै सकारात्मक हिसाबले कसरी अगाडि बढाउने हाम्रो प्रयोगलाई कसरी उपलब्धिमूलक बनाउने भन्ने कुरामा राज्यले सोच्नै पर्छ. यो गम्भीर विषय छ. अब धेरै देशहरूमा हामीले हेऱ्यौँ भने अब यहाँ हामी सामाजिक सञ्जालको कुरा गर्छौँ के कुरा गर्छौँ अलिकति मान्छेहरूले प्रयोग गरेका छन् त्यसलाई आन्दोलन पनि भयो त्यही बाहनामा होइन. तथापि त्यसलाई हरेक देशहरूले त्यसलाई नियमन गर्ने र नागरिकहरूलाई सहज रूपमा बाल बालिकाको बाल विकासको कुरा होस् या महिला होस् त्यसलाई सुधार गर्नको लागि केही न केही नियमनकारी नीति त लिएकै हुन्छ, त्यसलाई सन्देशमूलक त्यसलाई प्रयोग गर्ने हिसाबले। तर नेपालले पनि सुरुवात त छलफल त सुरुवात भएकै छ त्यो विषयमा, त्यसलाई कसरी उपलब्धिमूलक बनाउने भन्ने विषयमा अब आगामी दिनहरूमा त्यसलाई उपलब्धिमूलक बनाउनु पर्ने अवस्था त सबैले भनि नै रहेको अवस्था छ। त्यसलाई चाहिँ पक्कै पनि होला, त्यो गर्नु पनि पर्छ त्यसलाई, तर बिस्तारै त्यसलाई पूर्ण रूपमा भन्दा पनि त्यसलाई चाहिँ आवश्यकता अनुसारको हिसाबले गर्दै जानुपर्छ जस्तो पनि लाग्छ हेर्दाखेरि। त्यो पक्ष निकै महत्त्वपूर्ण पक्ष छ वास्तवमा, पहुँच बढ्दै जाँदा त्यसलाई त्यसलाई दुरुपयोग रोक्ने कुरामा राज्य सचेतै हुनुपर्छ जस्तो लाग्छ।
अब हामी यो कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, सँगै यहाँहरूले राष्ट्रिय आर्थिक गणना पनि गर्दै हुनुहुन्छ, राष्ट्रिय तथ्याङ्क कार्यालयले त्यो प्रक्रिया अगाडि बढाइरहेको छ। अब यो राष्ट्रिय आर्थिक गणनाको चाहिँ कसरी गर्दै हुनुहुन्छ, कहिलेदेखि र यसको उद्देश्य के हो?
राष्ट्रिय आर्थिक गणना यो निकै महत्वपूर्ण, एउटा राष्ट्रिय जनगणना जस्तै एउटा निकै महत्वपूर्ण गणना हो यो। हामी राष्ट्रिय जनगणनामा चाहिँ प्रत्येक घरमा प्रत्येक व्यक्तिहरूको गणना गर्छौँ भने यो चाहिँ व्यापार व्यवसाय उद्योग धन्दा कल कारखाना यी सबै क्षेत्रमा गएर सबै क्षेत्रको गणना गर्छौँ। जस्तै भन्नुको अर्थ चाहिँ एउटा सामान्य व्यापार व्यवसाय गरेर बसेका बसेको प्रतिष्ठान भन्छौँ हामी त्यसलाई, व्यापार व्यवसायलाई होस् या बिग हाउस ठुला ठुला होइन टेलिकम एनसेल जस्तै गरेर भात बटेनी लगायत ठुल्ठुला भनौँ न अब ठुल्ठुला उद्योगहरू सिमेन्ट फ्याक्ट्रीहरू यी ठुला उद्योगसम्म सबैको गणना हुन्छ। यसमा भन्नुभयो त हाम्रो देशभित्र रहेका साना ठुला सबै आर्थिक कारोबार गर्ने सङ्घ संस्था व्यापार व्यवसाय प्रतिष्ठानहरूको चाहिँ गणना हो यो। यसले नेपालमा रहेका यी सबै प्रतिष्ठानले राज्यको अर्थतन्त्रमा कति टेवा पुर्याएको छ, कति रोजगारीका कुराहरू रोजगारी सिर्जना गरेको छ, नेपालमा कस्ता किसिमका व्यवसायहरू चाहिँ राम्रोसँग अगाडि बढेका छन् भने कस्ता व्यापार व्यवसाय सामान्य तरिकाले बढेका छन्, कस्ता व्यापार व्यवसायहरू चाहिँ जीविकोपार्जनको रूपमा मात्रै छन् भन्ने कुराहरू, यो सबै समग्र अर्थतन्त्रलाई कसरी चलामान बनाउन सकिन्छ भन्ने राज्यले भोलि नीति योजनाहरू बनाउनको लागि निकै महत्त्वपूर्ण गणनाको रूपमा यसले लिइन्छ। यो गणनाले चाहिँ नेपालको अर्थतन्त्रको आकार हामीले यो गत आर्थिक वर्षमा 61 खर्बको अर्थतन्त्रको आकार छ भनेका छौँ। त्यो अर्थतन्त्रको आकार चाहिँ वास्तवमा 61 खर्बै छ त अथवा त्योभन्दा बढी छ, तथा नयाँ नयाँ गतिविधि यो अवधिमा 10 वर्ष 20 वर्षको अवधिमा नयाँ नयाँ आर्थिक क्रियाकलापहरू कस्ता कस्ता किसिमका आर्थिक क्रियाकलापहरू नेपालमा आएका छन्, ती आर्थिक क्रियाकलापले कस्तो भ्यालु एड गरेको छ भन्ने कुराहरू चाहिँ यो आर्थिक गणनाले त्यो गर्नको लागि पूर्ण मद्दत गर्छ र राज्यले आगामी वर्षहरूमा नीतिहरू योजनाहरू बनाउँदा त्यसलाई प्रयोग गर्ने भयो। त्यस्तै गरेर राज्यको अहिले ठुलो चङ चाहिँ यतापट्टि अनौपचारिक क्षेत्रको सेयर पनि हामीले 30-35-40% जस्तो अनौपचारिक क्षेत्रले पनि राज्यको अर्थतन्त्रमा सहयोग गरिरहेको छ, तथापि औपचारिक क्षेत्रले जुन दर्ता भएर सञ्चालन भएका रजिस्टर्ड भएर सञ्चालन भएका व्यापार व्यवसाय जति नै अनौपचारिक क्षेत्रको पनि छ, त्यो अनौपचारिक क्षेत्रको सम्पूर्ण डेटाहरू नेपालको अर्थतन्त्रमा क्याप्चर भए कि भएनन् आए कि आएन
त्यो चाहिँ आर्थिक गणनामा आउँछ है। हस् ढुण्डिराज लामिछानेज्यू, यहाँलाई धन्यवाद, आजका लागि हामीसँग समय यति नै रह्यो, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछाने। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चौथो बहुसूचक सर्वेक्षणका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यो। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।